دیکھیے بھائی کتاب پر. فصل بدان کے جملہ کلمات عرب بر دو قسم است، معرب و مبنی. معرب آن است کہ آخرش با اختلاف عوامل مختلف شود، چون زید درجا انی زید و رأیت زیدن و مررت بزیدن. جاء عامل است و زید معرب است و ضم اعراب است و دال محل اعراب. و مبنی آن است کہ آخرش با اختلاف عوامل مختلف نہ شود، چون ہا اولائی کہ در حالت رفع و نصب و جر یکسان است. بھئی گزشتہ سبق میں اور اس سے پیوستہ سبق میں اسم اور فعل کی علامات ہم نے پڑھی. انہوں نے آپ کو اسم کی 11 علامتیں بتلائیں اور فعل کی 8 علامتیں بتلائیں. میں نے بتلایا تھا اسم اور فعل کی یہی 11 اور 8 علامتیں نہیں ہیں، بلکہ اس سے زیادہ علامتیں ہیں، لیکن یہاں موٹی موٹی اور آسان علامتیں ذکر کر دیں ابتدائی طلباء کے لیے. بھئی تو فعل کی 8 علامتیں کل ہم نے پڑھی تھیں. ان میں ایک تو علامت یہ تھی کہ جس لفظ کے شروع میں قد آ جائے تو آپ سمجھ جائیں یہ فعل ہے. اسی طرح کسی لفظ کے شروع میں سین آ جائے یا سوفا آ جائے تو آپ سمجھ جائیں کہ یہ فعل ہے. اور میں نے بتایا تھا کہ یہ سین اور سوفا جو ہے یہ فعل مضارے کو مستقبل کے ساتھ خاص کر دیتے ہیں. ویسے تو مضارے میں دونوں معنی کا احتمال ہے، حال کا بھی اور استقبال کا بھی، لیکن جب سین اور سوفا آ جائیں تو پھر یہ مستقبل کے ساتھ خاص ہو جائے گا، مستقبل قریب کے ساتھ. ترجمہ دونوں کا یہی کریں گے، سَيَزْرِبُ زَيْدٌ، عن قریب زید پٹائی کرے گا، یا سَوْفَ يَزْرِبُ زَيْدٌ، عن قریب زید پٹائی کرے گا. ترجمہ ایک جیسا، لیکن ان دونوں کے درمیان اگر تقابل کیا جائے تو سوفا جو ہے وہ سین کے مقابلے میں بعید ہوتا ہے. سوفا سین کے مقابلے میں بعید ہوتا ہے، یعنی کچھ زائد زمانہ مراد ہوتا ہے. اس کے بعد چوتھی علامت فعل کی بیان کی تھی کہ اس پر حرف جزم آ جائے. اسم کی علامت تھی کہ اس کے شروع میں کیا ہے، حرف جر، اور فعل کی علامت کیا ہے، اس کے شروع میں کیا ہے، حرف جزم آ جائے جو سکون دے بھائی، جزم دے بھائی. چون لم یا ضرب، یا اس کے ساتھ ضمیر مرفوع متصل جڑی ہوئی ہو. ضمیر مرفوع کون سی ضمیر ہوتی ہے، جو فعل کے ساتھ جڑی ہوئی وہ فاعل کی ضمیر ہے، اور متصل ہوتی ہے اس کے ساتھ جڑی ہوئی ہوتی ہے. تو یہ ضمیر مرفوع متصل صرف فعل کے ساتھ جڑتی ہے، اسم یا حرف کے ساتھ نہیں. ان کے ساتھ اور ضمیریں جڑتی ہیں لیکن مرفوع متصل نہیں جڑتی. پھر ایک علامت یہ ذکر کی تھی کہ فعل وہ ہے کہ جس کے آخر میں تائے ساکن آ جائے، جیسے ضربت، ضربا، ضربا، ضربو، ضربت. یہ جو لمبی تا ہے یہ ضمیر نہیں ہے، یہ تانیث کی علامت ہے. یہ صرف اتنا بتلاتی ہے کہ اس فعل کا اسناد کس کی طرف ہو رہا ہے، کسی مؤنث کی طرف ہو رہا ہے. جی بات سمجھ میں آ گئی بھائی. تو اسم کے اندر جو علامت تھی تانیث کی وہ گول تا تھی جو متحرک ہوتی ہے، اس پر حرکت ہوتی ہے، جبکہ یہ جو لمبی تا ہے تانیث والی یہ صرف فعل کے ساتھ جڑتی ہے اور یہ ساکن ہوتی ہے. اور فعل کی ساتویں اور آٹھویں علامت انہوں نے یہ ذکر کی تھی کہ یا تو وہ امر ہوگا یا نہیں. امر اے ضرب یا نہیں لا تضرب، تو امر یا نہیں کا صیغہ آ جائے تو آپ سمجھ جائیں کہ یہ فعل ہے، اسم نہیں ہے. اور علامت حرف یہ بیان کی تھی کہ وہ اسم یا فعل کی کوئی علامت قبول نہیں کرتا، کوئی علامت اس کے اندر اسم والی بھی نہیں ہوتی اور فعل والی بھی نہیں ہوتی. اب آگے دیکھیے بھائی، کہتے ہیں فصل بدان کے جملہ کلمات عرب بر دو قسم است، معرب و مبنی. اب معرب اور مبنی کا بیان شروع کر رہے ہیں. میں نے آپ کو پہلے بھی بتلایا تھا، اب یہ بتلا رہے ہیں آپ کو کہ عربی زبان کے جتنے کلمات ہیں وہ یا معرب ہوں گے یا مبنی ہوں گے. کلمہ کس کو کہتے ہیں، با معنی لفظ کو جس کا کوئی معنی ہو. بات سمجھ میں آ گئی. معلوم ہوا کلیمہ کا ہمیشہ کچھ نہ کچھ معنی ہوگا، اور اگر کسی لفظ کا کوئی معنی نہ ہو اس کو کیا کہتے ہیں؟ محمل کہتے ہیں. تو کلیمہ کسے کہتے ہیں؟ با معنی لفظ. اور کل ایک قیمتی بات یہ بھی ذکر ہوئی تھی کہ اگر کوئی کلیمہ ایک حرف پر مشتمل ہو اور آپ اس کا نام لینا چاہتے ہیں، اس کو ذکر کرنا چاہتے ہیں، تو وہ نام لیں گے جو حروف تہجی میں اس کا نام تھا، الف با تا سا جیم وغیرہ میں جو اس کا نام تھا وہ نام لیں گے. کب؟ جی اب دوہراؤ، پتا چلے گا کس نے توجہ سے بات سنی ہے. بولو. جب کوئی لفظ ایک حرف پر، میں نے کب لفظ کہا؟ میں نے کہا جب کوئی کلمہ ایک حرف پر مشتمل ہو. اب بات سمجھ میں آئی؟ کلمہ کیا معنی؟ اس کا کچھ معنی بھی ہو، بغیر معنی کے نہیں. جب کوئی کلمہ ہو یعنی با معنی لفظ ہو اور کتنے حروف پر مشتمل ہو؟ ایک حرف پر. اور آپ اس کا نام لینا چاہتے ہیں تو کون سا نام لیں گے؟ حروف تہجی میں جو نام تھا، زاربا زاربا، یہ آخر میں کیا آیا؟ الف. اور یہ کلمہ ہے کہ نہیں؟ کیونکہ یہ ضمیر ہے، تثنیہ کی ضمیر ہے، اس کا معنی کیا ہے؟ وہ دو آدمی. تو دیکھو یہ ضمیر ہے، بامانہ کلمہ ہے، بامانہ لفظ ہے، تو اس کا جب آپ نام لینا چاہیں تو پھر کیا کہیں گے؟ الف. الف با تام اس کا کیا نام ہے؟ الف. زارا بو، جی یہ وو کلمہ ہے کہ نہیں؟ کلمہ ہے. اور مانا، جب کلمہ ہے تو اس کا معنی ہے، کیا معنی ہے اس کا؟ وہ سب مرد. تو اب اس کا آپ نام لینا چاہیں تو کیسے لیں گے نام؟ واو. الف با تا سا جیم کے اندر اس کا نام کیا ہے وہاں؟ اس حرف کا نام واو ہے. یا جیسے اسی طرح آپ کہتے ہیں ضربتا ضربتما، یہ ضربتا جی اس کے آخر میں کیا ہے؟ ضمیر ہے. اس ضمیر کا آپ نام لینا چاہتے ہیں اور یہ کتنے حروف پر مشتمل؟ ایک. زاد را با، یہ تو فعل کے حروف ہیں، اور تا جو ہے صرف یہ کیا ہے؟ ضمیر. اور کلمہ ہے کہ نہیں؟ کلمہ ہے. کیوں؟ کیونکہ اس کا معنی ہے، یہ ضمیر ہے، ویسے حرف نہیں ہے. تو جب با معنی ہے اور ایک حرف پر مشتمل ہے اور آپ نام لینا چاہتے ہیں تو کیا نام لیں گے؟ حروف تہجی میں اس حرف کو کیا کہتے ہیں؟ تا. تو کہیں گے یہ تا ضمیر ہے. لہذا ضاربتی اس کے اندر بھی کون سی ضمیر ہے؟ تا ہے. اس کو بھی تا، یہ زیر سے کیا کچھ نہیں ہوتا، نام تو اس کا تا ہی ہے. اور ضربتو اس کے اندر بھی کیا ہے؟ تا ضمیر ہے. طریقہ سمجھ میں آ گیا بھائی؟ تو بات ہو رہی تھی کہ عربی زبان کے جتنے کلمات ہیں، کیا معنی؟ جو بامانہ لفظ ہیں، یعنی جو زبان میں الفاظ استعمال ہوتے ہیں، تو عربی زبان کے جتنے کلمات ہیں وہ دو قسم پر ہیں، یا وہ معرب ہوں گے یا مبنی. میں نے بتلایا تھا معرب کسے کہتے ہیں؟ جس کا آخر بدلتا ہے. جیسے زید کا لفظ ہے، کبھی آپ عبارت میں پڑھیں گے زیدن، کبھی عبارت میں پڑھیں گے زیدن، اور کبھی عبارت میں پڑھیں گے زیدن. تو یہ دیکھو اس کا آخر بدل رہا ہے، کبھی آپ پیش پڑھ رہے ہیں، کبھی زبر پڑھ رہے ہیں، اور کبھی زیر. تو معرب اس لفظ کو کہتے ہیں یا اس کلمے کو کہتے ہیں جس کا آخر بدلتا ہے، اور خود بخود بدلتا ہے یا کسی عامل کی وجہ سے بدلتا ہے. میں نے آپ کو بتایا تھا خود نہیں بدلے گا، کسی عامل کی وجہ سے. کوئی ایسا لفظ آ گیا، کوئی ایسا عامل آ گیا جو رفع دیتا ہے، جو پیش دیتا ہے، تو پھر زید پر رفع پڑیں گے. تو معرب کسے کہتے ہیں؟ جس کا آخر بدلتا ہو. کس کے بدلنے سے؟ عامل کے بدلنے سے. اگر عامل، اچھا پھر یہ رفع نصب جر کی بات آ رہی ہے، وہ پھر ذرا سمجھ لیں. یاد رکھیں یہ جو معرب ہے نا، اس کا اعراب تین قسم پر ہے. یہ جو آخر میں اس کی بدل رہا ہے اس کو اعراب کہتے ہیں. جیسے زیدن پر کیا آیا؟ پیش تنوین کے ساتھ. زیدن پر کیا آیا؟ زبر تنوین کے ساتھ. اور زیدن پہ کیا آئی؟ زیر آئی تنوین کے ساتھ. तो ये जो हरकतें बदल रही हैं इनको एराब कहते हैं। क्या कहते हैं? तो मौरब जो है इस पर मुख्तलिफ एराब आते हैं। क्या आते हैं? मुख्तलिफ एराब, यानी उसका आखिर बदलता है आखिर। और ये जो एराब आ रहे हैं इनके नाम हैं रफा, नसब और जर। क्या नाम है? रफा, नसब और जर। ये मैं पहले भी जिक्र कर चुका हूं कि मौरब के आखिर में अगर आपने उस मौरब के लिए बयान करना हो तो आप कहेंगे इस पर रफा है या नसब है या जर है। और अगर मबनी के बारे में आपने बयान करना हो कि मबनी, ये मबनी कहते किसको हैं? जिसका आखिर नहीं बदलता। तो मबनी की हरकतें अगर आपने बयान करनी है उसके आखिर में जो हरकत है तो उसके लिए कहेंगे जम्मुन फतहुन कसरुन, बगैर बोलता के, बगैर, हां बोलते हुए तो आप तनवीन नहीं पढ़ेंगे, जम्मा है, फतहा है, कसरा है, लेकिन मैंने आपको बतला दिया ये असल में क्या है, जम्मुन फतहुन कसरुन। और एक तीसरा नाम भी था वो क्या, जम्मतुन गोलता के साथ, जम्मतुन फतहतुन कसरतुन। ये आम है, ये मौरब के साथ भी बोलते हैं और मबनी के साथ भी बोलते हैं। फिर दोहराओ, मौरब के साथ क्या बोलते हैं? रफा, नसब, जर। और मबनी के साथ क्या बोलते हैं? जम्मुन फतहुन और कसरुन। और दोनों के साथ क्या बोल देते हैं? जम्मतुन फतहतुन कसरतुन। ये तनवीन तो आपको समझाने के लिए मैं पढ़ रहा हूं, वरना ता पर, गोल ता पर आप वक्फ करेंगे, जम्मा फतहा और कसरा भाई। तो ये जो मौरब के आखिर में आता है इसको एराब कहते हैं। ये जो जैदुन, ये जो पेश आया इसको कहेंगे रफा। क्या कहेंगे? रफा। और अगर जबर पढ़े जैदन इसको कहेंगे नसब, और अगर जेर आए तो जैदिन तो इसको कहेंगे जर। तो मौरब के आखिर में ये जो हरकात बदल रही हैं इनको क्या कहते हैं? रफा, नसब और जर। रफा किसे कहते हैं? पेश को। नसब किसे कहते हैं? जबर को। और जर किसे कहते हैं? जेर को। अभी आप इतना ही याद रखें, रफा किसे कहते हैं? पेश को। लेकिन याद रखना रफा सिर्फ पेश की सूरत में नहीं आता, कभी वाव की सूरत में भी आता है, और कभी यह रफा अलिफ की सूरत में भी आता है। और नसब मैंने बताया किसको कहते हैं? जबर को। लेकिन नसब हमेशा जबर की सूरत में नहीं आता, कभी नसब जेर की सूरत में भी आ जाता है, कभी नसब अलिफ की सूरत में भी आता है, और कभी नसब या की सूरत में भी आता है। और जर किसको मैंने बताया किसको कहते हैं? जर, जेर को। लेकिन जेर ही की सूरत में जर नहीं आता, जर कभी जेर की सूरत में आता है और कभी कभी या की सूरत में भी आता है। आगे तफसील आ जाएगी भाई, मौरब की सारी किस्में जिक्र होंगी और हर एक का एराब बताएंगे, आप खुद देख लेना। किसी पर रफा आएगा जबर के साथ, किसी पर रफा आएगा वाव के साथ, किसी पर रफा आएगा अलिफ के साथ। और वहां पर किस्में जिक्र होंगी, बाजों में नसब आएगा जबर के साथ, बाजों में नसब आएगा अलिफ के साथ, और बाजों में नसब आएगा या के साथ। और इसी तरह जर बयान होगा उन सब का, तो बहुत किस्में होंगी। तो बाजों का जर किसके साथ आएगा? जेर के साथ, और बाजों का जर या की सूरत में आएगा वगैरह। तो ये किस्में आगे आ जाएंगी। बहरहाल यहां भी आप सिर्फ इतना याद रखें कि रफा किसके साथ आता है? पेश के साथ। और नसब किसके साथ आता है? जबर के साथ। और जर किसके साथ आता है? जेर के साथ। तो ये जबर, पेश और जेर ये मौरब पर आए तो क्या कहेंगे? कि ये अगर पेश आए तो क्या कहेंगे? रफा है। अगर जबर आए तो क्या कहेंगे? नसब है। और अगर जेर आए तो क्या कहेंगे? जर है। ये किस में? मौरब में। मौरब और मबनी में यही हरकतें आ जाएं तो मबनी में क्या कहेंगे? कि ये जम्मुन है, जम्मा है, या फतहा है, या कसरा है। और जम्मतुन फतहतुन कसरत, ये दोनों के लिए अल्फाज इस्तेमाल कर सकते हैं। मौरब के लिए भी ये लफ्ज बोल सकते हैं और मबनी के लिए भी बोल सकते हैं। तो बात चल रही थी मौरब और मबनी की। मौरब किसे कहते हैं? جس کا آخر بدلتا ہے عامل کے بدلنے سے. مثلا اگر رفع والا عامل آیا تو معرب پر کیا پڑھیں گے؟ پیش. رفع پڑھیں گے یعنی پیش پڑھیں گے. اور اگر نصب والا عامل آیا تو کیا پڑھیں گے؟ زبر پڑھیں گے یعنی نصب پڑھیں گے. اور اگر جر والا عامل آیا تو معرب پر کیا پڑھیں گے؟ زیر یعنی جر پڑھیں گے. تو یہ رفع نصب جر یہ خاص ہیں معرب کے ساتھ. تو معرب وہ ہے جس کا آخر بدلتا ہے عامل کے بدلنے سے. لیکن عامل بھی مختلف قسم کا ہونا چاہیے. رفع والا عامل ہو تو رفع پڑھیں گے, نصب والا ہو تو نصب پڑھیں گے, اور جر والا ہو تو جر پڑھیں گے. اور اگر رفع والا ہی عامل ہے پھر چاہے بدل بھی جائے کوئی فرق نہیں پڑے گا. جیسے جاء زیدن, جاء زید, یہ زیدن پر میں کیا پڑھ رہا ہوں؟ رفع. یہ عامل کون؟ جا. میں نے بتایا تھا یہ جا عامل ہے اور یہ اپنے فائل کو رفع دیتا ہے. تو زیدن پر ہم نے کیا پڑھا؟ رفع. جا زیدن تو زید مرفوع ہے. اب دوسری ترکیب لے آؤ, زیدن عالمن, اب بھی زید پر کیا ہے؟ رفع ہے. زید ہے مبتدا اور عالمن ہے اس کی خبر. دیکھو عامل بدل گیا لیکن پہلے بھی رفع تھا اب بھی کیا ہے؟ رفع ہے. تو عامل بدلنے سے تو معرب کا آخر نہیں بدل رہا. تو جواب یاد رکھنا کہ بھائی عامل مختلف قسم کا ہونا چاہیے. رفے والے آپ 10 عامل لے آؤ اس پر رفع ہی پڑھنا پڑے گا. نصب والا لاؤ تو اب بدلے گا اس کا آخر, اب کیا پڑھنا پڑے گا؟ نصب. جر والا لاؤ گے تو کیا پڑھنا پڑے گا؟ جر. اگر ایک ہی قسم کے عامل آپ بدلتے چلے جائیں تو وہ اعراب تو اسی طرح رہے گا. بھائی بات سمجھ میں آ گئی. اور مبنی کسے کہتے ہیں؟ کہ جس کا آخر عوامل کے بدلنے سے نہ بدلے. جی دیکھیے بھائی کتاب پر. فصل بدا کے جملہ کلمات عرب بر دو قسمت, جان لے تو کہ جملہ, جملہ کا مطلب تمام 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 کلمات عرب جو ہیں بر دو قسمت, وہ دو قسم پر ہیں یعنی ان کی دو قسمیں ہیں, معرب و مبنی. معرب اور مبنی. معرب آنس, معرب وہ ہے کہ آخرش, جی کیا ترجمہ کریں گے؟ ہاں کہ آخرش, کہ اس کا آخر باختلاف عوامل, عوامل کے بدلنے سے, باختلاف عوامل, عوامل کے بدلنے سے مختلف شود, مختلف ہو یعنی بدل جائے. عوامل جمع ہے عامل کی. بھائی عامل تعریف سمجھ میں آئی؟ پھر سنیں. معرب آنست, معرب وہ ہے کہ آخرش با اختلاف عوامل مختلف شود, کہ اس کا آخر با اختلاف عوامل, عوامل کے بدل جانے سے مختلف شود بدل جائے. چون زید ان, جیسے کہ زید کا لفظ ہے در, ان مثالوں میں جا انی زید ان, یہ ایک مثال. رأیتُ زیدن دوسری مثال, مررتُ بزیدن یہ تیسری مثال ہے. جاءنی زیدن, جاء عامل ہے اور زیدن اس کے لیے فاعل, اور فعل اپنے فاعل کو رفع دیتا ہے اسی لیے آپ زیدن پڑھ رہے ہیں. جاءنی, آیا میرے پاس زیدن. کون؟ زید. میرے جاءنی زیدن, میرے پاس زید آیا. اب یہاں جاء کیا ہے؟ عامل, اور زید کیا ہے؟ معمول, اور معرب ہے, اور معرب کا آخر دیکھو بدل رہا ہے. رفع والا عامل آیا تو کیا پڑھ رہے ہیں؟ رفع. اب یہاں پر کوئی نصب پڑھنا چاہتا ہے, نہیں پڑھ سکتا بھائی, کیونکہ نصب خود بخود آئے گا یا کسی عامل کی وجہ سے آئے گا؟ کسی عامل, کوئی ایسا عامل ہو جو نصب دینا چاہے تو پھر نصب پڑھیں گے. اور یہاں تو نصب والا کوئی عامل نہیں ہے, رفع والا عامل ہے. کوئی یہاں پر جر پڑھنا چاہتا ہے, جا انی زیدین, نہیں پڑھ سکتا بھائی, کیونکہ یہاں پر کون سا عامل موجود ہے؟ رفع والا. تو یہ جو رفع نصب جر آتا ہے یہ خود بخود نہیں آئے گا بلکہ کسی عامل کی وجہ سے آئے گا. تو کہتے ہیں جا انی زیدن, آیا میرے پاس زید. تو یہاں زید مرفوع ہے, اس پر رفع ہے, اور کس نے رفع دیا اس کو؟ عامل کون؟ جا. بھائی ورأیتُ زیدن, میں نے زید کو دیکھا. تو یہاں دیکھو زیدن مفعول بن رہا ہے, رأیتُ فعل کے لیے, میں نے دیکھا. کس کو دیکھا؟ زید کو. تو یہ منصوب ہے, مفعول ہے. تو یہ مفعول ہے اور مفعول منصوب ہوتا ہے. تو رأیتُ زیدن, میں نے کس کو دیکھا؟ زید کو دیکھا. تو یہاں زید کیا ہے؟ منصوب ہے، اس پر نصب پڑھیں گے. کیوں نصب پڑھ رہے ہیں؟ مفعول ہے. عمل کرنے والا کون؟ رأیتو. تو رأیتو ہوا عامل، اور زید کیا ہوا؟ معمول. اور یہ عامل کیا تقاضا کر رہا ہے؟ زید کو کون سی حرکت دے رہا ہے؟ نصب دے رہا ہے. اب یہاں کوئی رفع پڑھنا چاہے پڑھ سکتا ہے؟ نہیں. رأیتو زیدن نہیں پڑھ سکتے، یا رأیتو زیدن جر پڑھنا چاہے تو نہیں پڑھ سکتے، کیونکہ عامل جو ہے وہ نصب والا ہے، وہ نصب کا تقاضا کر رہا ہے. اور آگے تیسری مثال ہے، مررتو بزیدن، میں زید کے پاس سے گزرا. مررتو بزیدن، میں زید کے پاس سے گزرا. تو یہاں دیکھو بزیدن، یہ اس پر با جارہ داخل ہے جو جر دیتی ہے. با کیا ہے؟ حرف جر. با حرف جر ہے، اور حرف جر کیا کرتا ہے؟ جس لفظ پر داخل ہوتا ہے اس کو جر دیتا ہے. اسی لیے زیدین اس پر جر ہم پڑھ رہے ہیں. اب اس پر کوئی رفع پڑھنا چاہے یا نصب پڑھنا چاہے نہیں پڑھ سکتا. کیوں نہیں پڑھ سکتا؟ کیونکہ عامل کس کا تقاضا کر رہا ہے؟ جر کا. تو رفع کے لیے رفع والا عامل چاہیے، نصب کے لیے نصب والا عامل چاہیے، اور یہاں تو جر والا عامل ہے اس لیے جر پڑھیں گے. تو کہتے ہیں چون زیدن، جیسے زیدن کا لفظ ہے وہ معرب ہے، درجہ انی زیدن و رأیت زیدن و مررت بزیدن، ان مثالوں میں جا انی زیدن، میرے پاس زید آیا، و رأیت زیدن، اور میں نے زید کو دیکھا، و مررت بزیدن، میں زید کے پاس سے گزرا. تو دیکھو زید بدل رہا ہے تینوں مثالوں میں. زید کے لیے رفع والا عامل آیا تو آپ نے اس کو زیدن پڑھا، زید کے لیے نصب والا عامل آیا تو آپ نے زیدن پڑھا، اور جر والا عامل آیا تو آپ نے زیدن پڑھا. تو دیکھو عوامل کے بدلنے سے معرب کا آخر بدل رہا ہے. تو معلوم ہوا زید کیا ہے؟ معرب ہے. معرب اب بتلانے لگے ہیں تفصیل. بھائی کہتے ہیں جاء عامل است، جاء، کہتے ہیں پہلے جملے پہ ذرا نظر رکھیں، جا انی عزیدن، میں نے بتلایا تھا کہ جا کیا ہے؟ عامل، یہ رفع دے رہا ہے، اور زید کیا ہے؟ معمول ہے. یعنی اور کون سا معمول ہے؟ مبنی ہے یا معرب ہے؟ معرب. جب معرب ہے تو اس کا آخر بدلے گا، چنانچہ جا کی وجہ سے اب زید پر ہم کیا پڑھیں گے؟ رفع. تو کہتے ہیں جا عامل است، جا کیا ہے؟ جا عامل ہے. وزید معرب است، اور زید معرب ہے. وضمہ اعراب است، اور یہ زیدن پر جو ضمہ آیا یہ کیا ہے؟ اعراب ہے. میں نے کیا بتلایا تھا؟ رفع ہے. کیا ہے؟ اور یہ کیا کہہ رہے ہیں؟ یہ دیکھو وضمہ اعراب است، انہوں نے کیا کہا؟ ضمہ اعراب است، اور میں نے کیا بتلایا تھا؟ رفع. رفع تو اعراب اصل میں رفع ہے. کس کیا ہے؟ لیکن میں نے بتایا تھا ضمتن فتحتن کسرتن، یہ دونوں کے لیے استعمال ہو سکتے ہیں. تو جب یہ رفع ہے اس پر تو اسی کو ہم کیا کہہ سکتے ہیں؟ ضمہ بھی کہہ سکتے ہیں. دیکھو ضمہ گول ہا کے ساتھ انہوں نے لکھا ہوا ہے، گول ہا. تو کہتے ہیں وہ ضمہ اعراب است، ضمہ کیا ہے؟ اعراب ہے. یہ جو آخر میں حرکتیں بدل رہی ہیں ان کو اعراب کہتے ہیں. زیدن یہ کیا ہے؟ اس پر رفع ہے یا ضمہ ہے، اور یہ کیا ہے؟ اعراب. زیدن اس پر کیا ہے؟ نصب ہے یا فتحہ ہے، یہ اعراب ہے. اور زیدن اس میں جر ہے یا کسرہ ہے، اس کو کیا کہیں گے؟ اعراب. تو وہ جو حرکت بدل رہی ہے اس کو اعراب کہتے ہیں. تو کہتے ہیں وضمہ اعراب است، اور ضمہ اعراب ہے. ودال محل اعراب، اور دال کیا ہے؟ محل اعراب. محل کا معنی جگہ، جگہ، جس جگہ پر جس حرف پر اعراب آئے اس کو محل اعراب کہتے ہیں. اور یاد رکھنا اعراب کسی لفظ کے آخری حرف پر آتا ہے. اعراب کہاں آتا ہے؟ کسی لفظ کے آخری حرف پر آتا ہے. اور زیدن کا آخری حرف کیا ہے؟ دال ہے، دال. تو یہ دال جو ہے یہ محل اعراب ہے، یعنی اعراب کی جگہ ہے. اس پر کبھی زبر آئے گا، کبھی پیش آئے گی، اور کبھی زیر، یہ وہ حرکت بدلے گی. تو کہتے ہیں ودال محل اعراب، اور دال جو ہے وہ محل اعراب ہے، یعنی اعراب کی جگہ ہے. آگے دیکھیے، کہتے ہیں وہ مبنی آن است، اور مبنی وہ ہے کہ آخرش با اختلاف عوامل مختلف نہ شود، کہ اس کا آخر عوامل کے بدلنے سے مختلف نہ شود نہ بدلے. مبنی وہ ہے کہ جس کا آخر عوامل کے بدلنے سے نہ بدلے. چوں ہا اولائی، جیسے کہ ہا اولائی. بھئی دیکھو، تین مثالیں ذکر کیں. جاءنی زیدن، رأیت زیدن، مررت بی زیدن. چونکہ زید معرب ہے اس لیے وہ بدل رہا ہے، کہیں آپ زیدن پڑھ رہے ہیں، کہیں زیدن پڑھ رہے ہیں، اور کہیں زیدن. لیکن اب اسی کی جگہ اگر کسی مبنی کو آپ لے آئیں، جیسے ہا اولائی، ہا اولائی، ہا اولائی کا کیا معنی؟ یہ سب، یہ سب لوگ. تو ہا اولائی، دیکھو آخر میں کیا ہے؟ حمزہ ہے، اور حمزہ کے نیچے زیر ہے. ہا اولائی، تلفظ سمجھ میں آ رہا ہے؟ ہا اولائی، حمزہ کے نیچے زیر ہے. اور حمزہ پر عربی میں زبر بھی آ سکتا ہے، پیش بھی آ سکتی ہے، زیر بھی آ سکتا ہے. شیئن، 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 آخر میں کیا ہے؟ حمزہ. شیئن، میں کیا پڑھ رہا ہوں حمزہ پر؟ پیش. شیئن، کیا پڑھ رہا ہوں؟ زبر. شیئن، میں کیا پڑھ رہا ہوں؟ زیر. تو حمزہ پر تینوں حرکتیں آ سکتی ہیں، لیکن یہاں ہا اولائی یہ مبنی ہے. یہ کیا ہے؟ اور مبنی وہ ہے جس کا آخر نہیں بدلتا، اور اس وقت حمزہ کے نیچے کیا ہے؟ زیر ہے. تو یہ اعراب نہیں ہے، یہ اس کی حرکت ہے، یہ ہمیشہ اسی طرح رہے گا. چنانچہ اب وہ جملے لے آئیں بھائی. جا زیدن، جی زیدن کو ذرا ہٹائیں اور ہا اولائی یہاں رکھ دیں. جا ہا اولائی، ابھی بھی زیر ہی پڑھنا پڑے گی. زیدن میں تو آپ رفع پڑھ رہے تھے، لیکن ہا اولائی میں زیر ہی پڑھنا پڑے گی. کیوں پڑھیں گے زیر؟ کیونکہ یہ مبنی ہے، یہ بدلے گا ہی نہیں. یہ دوسری مثال لے آؤ. رأیت زیدن، زیدن پر کیا پڑھ رہے تھے؟ نصب. اب یہاں زیدن کو ہٹاؤ، ذرا ہا اولائی کو لے آؤ. رأیت ہا اولائی، ابھی بھی زیر پڑھنا پڑے گا. میں نے ان سب کو دیکھا، میں نے ان سب کو دیکھا. تیسری مثال لے آؤ، کیا تھی؟ مررت بی زیدن. دیکھو زید کے نیچے جر تھی، لیکن اس زید کو ہٹاؤ، اس کی جگہ ہا اولائی لے آؤ. مررت بہا اولائی، میں ان سب کے، میں ان سب کے پاس سے گزرا. تو دیکھو ابھی بھی زیر ہے. تو دیکھو تین جگہیں ہم نے عامل تینوں قسم کے بدل لیے. جا بھی لے آئے رفع والا عامل، رأیت بھی لے آئے نصب والا عامل، اور با جارہ بھی لے آئے، لیکن ہا اولائی میں کوئی تبدیلی آخر میں نہیں آ رہی. معلوم ہوا یہ کیا ہے؟ مبنی ہے. تو کہتے ہیں کہ مبنی آن است، مبنی وہ ہے کہ آخرش با اختلاف عوامل مختلف نہ شود، کہ اس کا آخر جو ہے عوامل کے مختلف ہونے سے نہ بدلے. چوں ہا اولائی، جیسے کہ ہا اولائی، کہ در حالت رفع و نصب و جر یکسان است، کہ یہ رفع نصب اور جر کی حالت میں یکسان است، ایک جیسا ہے. رفع ہو، نصب ہو یا جر، تینوں حالتوں میں یہ ایک ہی جیسا ہے. اس کے نیچے زیر ہی پڑیں گے، حمزہ کے نیچے. اور یاد رکھنا، یہ جو حمزہ کے نیچے زیر پڑ رہے ہیں یہ اعراب نہیں ہے، یہ اس کی اپنی حرکت ہے. اعراب تو معرب پر آتا ہے، مبنی پر نہیں آتا. بھائی آگے دیکھیے بھائی. فصل، بدان کے جملہ حروف مبنی است، و از افعال فعل ماضی و امر حاضر معروف، و فعل مضارع بانون ہائے جمع مؤنث و بانون ہائے تاکید نیز مبنی است. اب بتلانے لگے ہیں کہ مبنی کیا کیا چیزیں ہیں، کیا کیا چیزیں ہیں. تو آپ کو بتلا رہے ہیں، سب سے پہلے یہ بتلا رہے ہیں کہ تمام حروف مبنی ہیں. آپ نے پڑھا تھا کہ کلمہ کتنی قسم پر ہے؟ تین قسم پر، اسم، فعل اور حرف. اور اس میں سے جو حرف ہے، وہ حروف جتنے بھی ہیں عربی زبان میں، سارے مبنی ہیں. توجہ ہے، حروف سارے کیا ہیں؟ مبنی ہیں. اور نیز افعال میں سے فعل ماضی مبنی ہے، فعل ماضی مبنی. और नीज अमर हाजिर मारूफ वो भी मबनी है। तीन चीजें हो गई, कौन कौन सी? तमाम हरूफ और फिर माजी और अमर हाजिर मारूफ इजरिब इजरिबा। अमर हाजिर आपने पढ़ा ना, एक अमर हाजिर है और एक अमर गायब कौन सा है? लिया जरीब, वो लाम के साथ आता है। तो कितनी चीजें मबनी? तीन। नंबर एक तमाम हरूफ, नंबर दो फेल माजी और नंबर तीन अमर हाजिर मारूफ। और इसी तरह याद रखना, फेल मुजारे के अंदर, फेल मुजारे उसके अंदर दो जो जमा मुअन्नस के सीगे हैं वो मबनी हैं और बाकी 12 सीगे वो मुअरब हैं। तवज्जो है, माजी जरा पहले माजी पे आ जाएं, जाराबा जाराबा जाराबू जाराबत जाराबता जाराबना जाराबता जाराबतुमा जाराबतुम जाराबती जाराबतुमा जाराबतुन्ना जाराबतु जाराबना, ये सारी माजी मबनी है। ये सारी माजी क्या है? मबनी है। इसका हर सीगा मबनी है, तो माजी मबनी है। अब आ जाएं जरा फेले मुजारे पर। फेले मुजारे के बारे में ये आपको बतलाएंगे, पहले फेले मुजारे की जरा गर्दान दोहरा लें। यजरीबू यजरीबानी यजरीबूना, तजरीबू तजरीबानी यजरीबना, तजरीबू तजरीबानी तजरीबूना तजरीबीना तजरीबानी तजरीबना, अजरीबू नजरीबू। ये 14 सीगे हैं। इन 14 में से पहले 6 वो गायब के सीगे हैं और अगले 6 वो हाजिर के सीगे हैं और आखिरी 2 वो मुतकल्लिम के सीगे हैं। बात समझ में आ रही है? तो पहले 6 जो गायब के हैं उसमें 3 किसके हैं? मुजक्कर के और 3 मुअन्नस के। इसी तरह जो अगले 6 हाजिर के हैं उसमें भी 3 मुजक्कर के हैं और 3 मुअन्नस के। तो इन 14 सीगों में से जो जमा मुअन्नस के 2 सीगे हैं, जमा मुअन्नस गायब और जमा मुअन्नस हाजिर, यानी 6ठा सीगा और 12वां सीगा, ये दोनों मबनी हैं। यजरीबू यजरीबानी यजरीबूना तजरीबू तजरीबानी यजरीबना। ये जो नून आखिर में आ रहा है, अकेला नून, ये है जमा मुअन्नस का सीगा। आगे तजरीबू तजरीबानी तजरीबूना तजरीबीना तजरीबानी तजरीबना। तो मालूम हुआ ये 2 सीगे यजरीबना और तजरीबना, ये दोनों मबनी हैं। ये दोनों क्या हैं? मबनी हैं। तो फेले मुजारे के अंदर 12 सीगे मुअरब और 2 सीगे मबनी हैं। मबनी हैं नीस, याद रखो, ये आगे तफसील भी शायद बयान करें। फेले मुजारे के आखिर में नून खफीफा और सकीला कभी मिलते हैं ताकीद के लिए। अमर क्या है? इज़रिब। इसी के आखिर में, ये तो अमर है, इसके आखिर में नून ताकीद के लिए मिला देते हैं, इज़रिबन इज़रिबन। और कभी नून सकीला यानी मुशद्दद नून मिलाते हैं, इज़रिबन्ना। तवज्जो है, इज़रिब कौन सा सीगा? अमर। इसके आखिर में कोई नून नहीं लेकिन कभी एक नून साथ मिलाते हैं और पढ़ते हैं इज़रिबन। और कभी नून मुशद्दद साथ मिलाते हैं और पढ़ते हैं इज़रिबन्ना। तो ये जो नून आ रहे हैं, एक नून खफीफा है यानी जिसमें शद नहीं है, इज़रिबन। ये क्या है? नूने खफीफ। खफीफ का माना था हल्का हल्का, ये आसानी से पढ़ा जाता है, और मुशद्दद में जरा जोर लगाना पड़ता है, इज़रिबन्ना। देखा, तो इज़रिबन ये क्या है? नूने खफीफा आखिर में, और इज़रिबन्ना ये नूने सकीला है आखिर में। दोहराओ भाई जुबान से, इज़रिबन आखिर में क्या है? नूने खफीफा, और इज़रिबन्ना ये क्या है? नूने सकीला। नूने खफीफा को खफीफा क्यों कहते हैं? क्योंकि एक नून है, आसानी से अदा हो जाता है, इज़रिबन। और नून सकीला को सकीला क्यों कहते हैं? क्योंकि सकील का माना होता है वजनी, वजनी। इसकी अदायगी जुबान पर जरा मुश्किल होती है क्योंकि 2 नून हैं, इज़रिबन्ना। सूरत समझ में आ रही है। और याद रखो ये कलाम में ताकीद पैदा करने के लिए आते हैं, जोर पैदा करने के लिए। इजरिब का माना है तू पिटाई कर, और इजरिबन का माना है तू जरूर पिटाई कर। भाई देखा ताकीद आ गई, जोर आ गया कि आप जरूर भी जरूर क्या करें, पिटाई करें। तो ये कलाम में ताकीद और जोर पैदा करते हैं। तो गोया ताकीद के दो नून हैं, एक नून खफीफा कहलाता है और एक नून सकीला। तो ये जैसे अमर के अंदर मैंने मिसाल जिक्र की, मुजारे में भी ये नून आते हैं, नून खफीफा भी आता है और नून सकील। तो इस जैसे अमर के अंदर मैंने मिसाल जिक्र कर दी, नूने खफीफा भी आ रहा था और नूने सकीला भी। इसी तरह मुजारे के अंदर भी कभी नूने खफीफा उसके आखिर में आएगा ताकीद के लिए और कभी नूने सकीला। जैसे यजरिबू से ला यजरिबन, लाम भी फिर शुरू में ले आते हैं, ला यजरिबन, ये कौन सा नून है? खफीफा। और ला यजरिबन ये कौन सा है? सकीला। तो मुजारे के अंदर भी ये नून खफीफा और सकीला आते हैं ताकीद के लिए। यजरिबू का क्या माना? वो पिटाई कर रहा है या वो पिटाई करेगा। और ला यजरिबन वो जरूर पिटाई करेगा। माना समझ में आ रहा है जी? तो ये ताकीद पैदा करते हैं। तो याद रखो ये जो फेल मुजारे है अभी मैंने बताया, इसके 12 सीगे मौरब हैं और 2 सीगे मबनी हैं। कौन से 2 सीगे मबनी? जमा मुअन्नस गायब और जमा मुअन्नस हाजिर। ये 2 सीगे मबनी और बाकी 12 सीगे मौरब हैं। तवज्जो है, मौरब हैं। आप भी पढ़ते हैं या नहीं? कभी आप पढ़ते हैं गर्दानों में यजरीबू, कभी आप पढ़ते हैं लई यजरीबा, देखो आखिर में जबर आ गया, और कभी आप पढ़ते हैं लम या जरीब, देखो सुकून आ गया, जजम आ गया। तो देखो मुजारे का आखिर बदलता है आमिल के बदलने से। तो फेले मुजारे में, फेले मुजारे के कितने सीगे मबनी? 2, और कितने सीगे बाकी रह गए? 12। वो सारे मौरब हैं, वो आमिल के बदलने से वो बदलते हैं, बदलते हैं। अब इस फेले मुजारे पर मैंने बताया कि नूने खफीफा भी आता है और नूने सकीला भी इसके साथ आकर जुड़ता है, और फिर इस सूरत में इसके शुरू में लाम ताकीद भी ले आते हैं, ला यजरिबन या ला यजरिबन। तो नूने सकीला भी इसके साथ जुड़ता है और नूने खफीफा भी। तो जब नूने सकीला और खफीफा फेले मुजारे के साथ आकर जुड़ेगा तो फेले मुजारे मबनी बन जाएगा। 2 सीगे तो थे ही मबनी, बाकी 12 सीगे हैं, उनके साथ जब नून ताकीद आकर जुड़ेगा, चाहे वो खफीफा हो चाहे सकीला, तो वो सीगे भी क्या बन जाएंगे? मबनी बन जाएंगे। क्या बन जाएंगे? मबनी बन जाएंगे। ये आम उलमा फरमाते हैं, लेकिन उलमा का इसमें इख्तिलाफ है। उलमा मुहक्किकीन फरमाते हैं कि फेले मुजारे के आखिर में जब नून ताकीद आकर जुड़ जाए, 2 सीगे तो पहले ही क्या थे? मबनी थे, बाकी 12 क्या थे? मौरब। आम उलमा क्या फरमाते हैं? उनके साथ जब नूने ताकीद जुड़ेगा वो भी क्या बन जाएंगे? मबनी। लेकिन उलमाए मुहक्किकीन फरमाते हैं कि बाकी सीगों के साथ कि 12 सीगों के अंदर जब नूने सकीला या खफीफा आकर जुड़े तो सारे मबनी नहीं बनेंगे, बल्कि इसमें तफसील है। वो 12 सीगों में से 7 सीगे ऐसे हैं जिनके आखिर में नूने एराबी आता है, और 5 सीगे ऐसे हैं जिनके साथ नूने एराबी जुड़ा हुआ नहीं है। तवज्जो है, 12 सीगों में से 5 में नूने एराबी नहीं है और 7 में नूने एराबी है। 2 तो जमा मुअन्नस के सीगे हैं ना, उनके आखिर में भी नून है, लेकिन वो नून है जमीर। वो नून क्या है? जमीर। और ये जो बाकी नून फेले मुजारे में आते हैं इसको नूने एराबी कहते हैं। ये एराब को यानी रफा को जाहिर करता है। जरा गर्दान सारी दोहरा लें, एक एक सीगे को देख लें। यजरिबु, जी नून एराबी है आखिर में? नहीं। यजरिबानी, ये नून एराबी है। और यजरिबूना, ये भी क्या है? नून एराबी है। और तजरीबु नहीं है। तजरीबानी नून एराबी है। यजरिबना, یہ کیا ہے؟ یہ جمع مؤنث کا نون ہے، یہ ضمیر ہے، یہ نون اعرابی نہیں. پھر آگے چلیں، تضریب نون اعرابی نہیں ہے، تضریبانی نون اعرابی ہے، تضریبونا نون اعرابی ہے، تضریبینا یہ بھی نون اعرابی ہے بھائی، اور تضریبانی یہ بھی نون اعرابی، تضریبنا یہ جمع مؤنث کا نون ہے، یہ ضمیر ہے، یہ نون اعرابی نہیں ہے. آگے اضریبو نون اعرابی نہیں، نظریبو اس میں بھی نہیں ہے. تو پانچ صیغوں میں دیکھو نون اعرابی نہیں ہے. کون کون سے؟ یضریبو، تضریبو، پھر دوبارہ تضریبو، پھر اضریبو، پھر نظریبو. ان پانچ میں نون اعرابی نہیں. ان پانچ کے ساتھ جب نون جب نون تاکید آ کر ملے گا تو پھر یہ مبنی بن جائیں گے. عام علماء تو کیا فرماتے ہیں، فعل مضارع کے جو باقی بارہ صیغے جو معرب ہیں ان کے ساتھ بھی کیا جڑ جائے، نون خفیفہ یا نون، تو وہ کیا بن جائیں گے؟ مبنی. وہ فرماتے ہیں سارے مبنی بن جائیں گے، لیکن علماء محققین کیا فرماتے ہیں، سارے مبنی نہیں بنیں گے، یہ پانچ مبنی بنیں گے. ان بارہ میں سے کون سے پانچ؟ جن کے ساتھ نون اعرابی نہیں ہے. اور جن کے ساتھ نون اعرابی جڑا ہوا ہے ان کے ساتھ نون تاکید بھی آ کر جڑ جائے پھر بھی وہ معرب کے معرب ہی رہیں گے. تفصیل سمجھ میں آ گئی؟ عام علماء کیا فرماتے ہیں، فعل مضارع کے بارہ صیغوں کے ساتھ اگر نون کے ساتھ نون ثقیلہ یا خفیفہ مل جائے تو وہ کیا بن جاتے ہیں؟ مبنی. لیکن علماء محققین کیا فرماتے ہیں، سارے مبنی نہیں بنیں گے، ان میں سے صرف پانچ جن میں نون اعرابی نہیں ہے وہ ان کے ساتھ جب نون خفیفہ یا ثقیلہ ملے گا تو وہ کیا بن جائیں گے، مبنی. اور جن کے ساتھ نون اعرابی ہے وہ ان کے ساتھ نون خفیفہ یا ثقیلہ بھی آ کر جڑ جائے تو وہ مبنی نہیں بنیں گے بلکہ کیا رہیں گے، معرب ہی رہیں گے. تفصیل سمجھ میں آ گئی؟ اب دیکھیے کتاب. ہاں پہلے پھر ذرا دوہرا لیں، مبنی کون کون سی چیزیں ہیں؟ تمام حروف اور فعل میں فعل ماضی، اور اسی طرح فعل امر حاضر، اور اسی طرح فعل مضارع کے وہ دو جمع مؤنث کے دو صیغے، اور فعل مضارع کے وہ صیغے جن کے ساتھ کیا آ کر مل جائے، نون خفیفہ یا ثقیلہ، اور ان میں نون اعرابی نہ ہو. بھائی تفصیل سمجھ میں آ گئی؟ دیکھیے بھائی کتاب پر. فصل، بدان کے جملہ حروف مبنی است، تو جان لے کے جملہ حروف تمام حروف جو ہیں مبنی است، وہ مبنی ہیں. وہ از افعال فعل ماضی، اور افعال میں سے فعل ماضی مبنی ہے. وہ امر حاضر معروف، اور اسی طرح امر حاضر معروف. وہ فعل مضارع بانون ہائے جمع مؤنث، اور فعل مضارع با کا معنی ہے ساتھ ساتھ، اور نون ہا. یاد رکھو فارسی میں کسی لفظ کی جمع بنانی ہو تو اس کے آخر میں ہا کا لفظ بڑھا دیتے ہیں. کتاب کا معنی ایک کتاب، اور میں کہنا چاہتا ہوں زیادہ کتابیں تو میں کہوں گا کتاب ہا. ایک کتاب کو کیا کہیں گے؟ کتاب. اور کتابیں تو کیا کہیں گے؟ کتاب ہا. قلم ہے تو ایک قلم، زیادہ قلم ہے تو کیا کہوں گا؟ قلم ہا. تو یہ ہا بڑھا دیتے ہیں. تو یہاں پر بھی اسی طرح ہے، فعل مضارع بانون ہائے جمع مؤنث، فعل مضارع ان نونوں کے وہ جو کس کے ساتھ ہے، با کا معنی ساتھ. فعل مضارع بانون ہائے جمع مؤنث، فعل مضارع جمع مؤنث کے نون کے ساتھ. فعل مضارع جب کس کے ساتھ ہو، اور وہ کتنے صیغے ہیں؟ دو، اس کے ساتھ آئے تو وہ بھی مبنی ہے. وہ بانون ہائے تاکید، اور فعل مضارع کس کے ساتھ؟ نون تاکید کے ساتھ، نیز مبنی است. یہ بھی کیا ہیں؟ مبنی ہیں، مبنی ہیں. یہاں تک بات سمجھ میں آ گئی؟ ترجمہ اچھی طرح سمجھ میں آ گیا؟ फिर एक दफा तर्जमा देख लें। फसल बिदा के जुमला हरूफ मबनी, जान लेतु के तमाम हरूफ मबनी हैं। व अज अफाल फेल माजी और अमर हाजिर मारूफ, और अफाल में से फेल माजी और अमर हाजिर मारूफ। व फेल मुजारे बानून है जमा मुअन्नस, और फेल मुजारे जमा मुअन्नस के नून के साथ। व बानून है ताकीद, और ताकीद के नूनों के साथ। नीज मबनी अस्त, ये भी मबनी है। बिदा के इसमें गैर मुतमक्किन मबनी अस्त। व अम्मा इसमें मुतमक्किन मौरब अस्त, बशर्ते आंके द तरकीब वाक शवद। व फेल मुजारे मौरब अस्त, बशर्ते आन के अजनून है जमा मुअन्नस व नून ताकीद खाली बाशद। बस दर कलाम अरब बेश अजीं दो किस्म मौरब नेस, बाकी हमा मबनी अस्त। अब बयान आ गया, एक इसमें मुतमक्किन है और एक इसमें गैर मुतमक्किन। गैर मुतमक्किन, यहां एक और बात समझ लें, ये जो अल्फाज मबनी हैं, जो अल्फाज ये दो किस्म के हैं। इन्होंने क्या बताया कि अरबी जुबान के सारे कलिमात या वो मौरब होंगे या मबनी। तो ये जो मबनी हैं ये दो किस्म के हैं। कुछ वो मबनी हैं जो जात के एतबार से ही मबनी हैं। किसकी एतबार से? उनकी जात ही ऐसी है, वो बदलते ही नहीं हैं। और वो तीन चीजें हैं, तमाम हरूफ, फेल माजी और अमर हाजिर मारूफ। तवज्जो है, इनको मबनीयुल असल कहते हैं। मबनीयुल असल, असल का माना है इनकी जात, यानी इनकी जात ही क्या है, मबनी है। ये किसी वजह से मबनी नहीं बने, बल्कि ये खुद ही इनकी जात ही क्या है, मबनी है। तो इनको क्या कहते हैं, मबनीयुल असल। असल का क्या माना, इनकी यानी ये अपनी जात के एतबार से ही क्या है, अपनी असल के एतबार से ही ये मबनी हैं, किसी और वजह से मबनी नहीं। जबकि तो ये कितनी चीजें हैं मबनीयुल असल, तीन। कौन सी? तमाम हरूफ और फेले माजी और अमर हाजिर मारूफ, ये तीन चीजें मबनीयुल असल हैं। इसके अलावा कलाम अरब में जितने मबनी हैं वो इसलिए मबनी होते हैं कि उनकी इन तीनों के साथ मुशाबहत होती है, इन तीन में से किसी एक के साथ उनकी, फिर वो मबनी बन जाते हैं। यानी वो असल में मबनी नहीं थे, लेकिन इनकी वजह से चूंकि इनके जैसे इनके मुशाबे हो गए, यानी इन जैसे हो गए, जब इन जैसे हुए तो इनका भी क्या हुक्म हो गया कि ये भी क्या है, मबनी है। तवज्जो है कि मबनी कुल कितनी किस्म पर? दो किस्म पर। कुछ चीजें क्या हैं, वो मबनीयुल असल, वो अपनी जात के एतबार से ही मबनी है, और कुछ चीजें मबनी तो हैं लेकिन अपनी जात के एतबार से नहीं, बल्कि क्यों मबनी है, क्योंकि वो इन तीन के साथ उनकी मुशाबहत है, यानी इन जैसे हैं। तो मबनीयुल असल कितनी चीजें, तीन। नंबर एक तमाम हरूफ, नंबर दो फेले माजी, और नंबर तीन अमर हाजिर मारूफ। ये तो अपनी जात के एतबार से मबनी है, जबकि बाकी जितने मबनी हैं उनकी इनके साथ मुशाबहत है, वो इन जैसे हैं, इसलिए वो मबनी बन गए। और क्या मुशाबहत? भाई कुछ खास मुशाबहतें मुराद हैं, हर मुशाबहत मुराद नहीं है। कुछ वो आप अगली किताबों में पढ़ेंगे इंशाल्लाह। कुछ खास मुशाबहतें हैं, जब वो मुशाबहत आ जाए तो वो दूसरा लफ्ज भी मबनी बन जाता है। मसलन जैसे देखो, एक एक मैं बयान कर देता हूं आसान सा। हुरूफ सारे क्या हैं, मबनी हैं। तो एक आपने मुरक्कब बिनाई पढ़ा था, पढ़ा था या नहीं? अहादा आशारा, असल में क्या था? अहादुन व आशारुन। अहादुन एक इसम था, आशारुन दूसरा इसम था, और दरमियान में वो हर्फ था। और हर्फ तो क्या है, अभी आपने पढ़ा, मौरब है या मबनी? वो तो सारे मबनी हैं। तो ये वो इस आशारुन के अंदर छुप गया, और आपने दोनों को जोड़ दिया, और वो कहां छुप गया? आशर। तो आहादों व आशरों से क्या बन गया? आहादा आशारा, ये सारा मबनी बन गया। भाई ये सारा मबनी क्यों बना? क्योंकि वो इसके अंदर छुप गया, और वो खुद क्या था? मबनी। तो लिहाजा ये भी क्या बन गया? सारा मबनी बन गया। यूं को आसान लफ्जों में कि इसमें वो वाला माना आ गया। जब वह खुद मबनी है तो वह वाला माना जहां आएगा वो भी क्या बन जाएगा, मबनी बन जाएगा। तो ये देखो इसकी वह के साथ मुशाबिहत आ गई। अहद आशरा के अंदर कौन सा माना है, वह वाला, और वह खुद क्या था, मबनी। तो जब उसका माना इसके अंदर आ गया तो ये उस जैसा हो गया और ये भी क्या बन गया, वह क्या था, मब। क्यों मबनी है, हर्फ है, और हर्फ तो असल जात के एतबार से क्या है, मबनी। और जो असल मबनीउल असल के मुशाबे होगा वो भी क्या बन जाएगा, मबनी। तो अहद आशरा भी किसकी तरह हुआ, इसमें वह वाला माना आया और वह वाला माना गोया किसकी तरह हो गया, वाव की तरह हुआ। तो और वाव मबनी था तो ये भी क्या बन गया, मबनी। सूरत समझ में आ गई। तो ये खास कुछ मुशाबिहतें मुराद हैं, जब वो मुशाबिहतें और असमा में आएंगी वो भी मबनी बन जाएंगे। चलिए बस करते हैं भाई, हासिल कलाम फिर सुन लें भाई। आज आपने पढ़ा कि अरबी जुबान के तमाम कलिमात वो दो किस्मों में हैं, दो किस्म पर हैं, या वो मौरब होंगे या मबनी। मौरब उसे कहते हैं जिसका आखिर अवामिल के बदलने से बदलता है। अवामिल के बदलने से क्या मुराद है, यानी रफ़, कभी रफे वाला आमिल आए, कभी नसब वाला आमिल आए, और कभी जर वाला, तो उसका आखिर बदलेगा। अगर रफे वाले ही आमिल आप बदलते रहें फिर तो वह उसका आखिर नहीं बदलेगा। तो माना यह है मुख्तलिफ किस्म के आमिल आएंगे तो उनका आखिर बदलता चला जाएगा, और मबनी वो है जिसका आखिर नहीं बदलता। और फिर उसके बाद इन्होंने कहा था जा अनी जैदुन, इसमें जा क्या है, फेल है यानी आमिल है, और जैदुन क्या है, मौरब है, क्योंकि इसका आखिर बदल रहा है। और इसके अंदर एराब क्या है, जम्मा कह लो या रफा, रफा जो है वो एराब है। और महल एराब क्या है, दाल, यानी जो आखिरी हर्फ है जिस पर वो एराब जाहिर हुआ। और फिर इन्होंने आपको बताया था कि मबनी वो है कि जिसका आखिर अवामिल के बदलने से नहीं बदलता, और जैसे हा उलाई, तो चाहे रफा वाला आमिल आए, चाहे नसब वाला या जर वाला, हर हाल में आपने हा उलाई की हमजा के नीचे जेर ही पढ़ना है, और इसको एराब नहीं कहेंगे बल्कि इसको मबनी की हरकत कहेंगे। एराब तो सिर्फ किस पर आता है, मौरब पर आता है, मबनी पर नहीं आता। उसके बाद इन्होंने आपको यह बतलाया था कि तमाम हरूफ क्या हैं, मबनी। इसी तरह फेले माजी भी क्या है, मबनी, और अमर हाजिर भी क्या है, मबनी, और फेले मुजारे में जब कौन से दो सीगे, जमा मुअन्नस के दो जो सीगे हैं वो भी मबनी हैं। और इसी तरह फेले मुजारे के बाकी सीगों के साथ अगर नूने ताकीद जुड़ जाए, चाहे नूने खफीफा हो चाहे नूने सकीला, तो वो भी मबनी बन जाते हैं। लेकिन मैंने बतलाया इसमें तफसील है, उलमाए मुहक्किकीन फरमाते हैं कि ये जो बाकी 12 सीगे मौरब हैं फेले मुजारे के, जब इनके साथ नूने ताकीद जुड़ेगा तो ये सारे मबनी नहीं बनेंगे, बल्कि 5 सीगे इसमें से मबनी बनेंगे जिनके साथ नून एराबी नहीं है, और 7 सीगे जिनके साथ नून एराबी है उनके साथ नून ताकीद जुड़ भी जाए तो भी वो मौरब ही रहते हैं, मबनी नहीं बनते। हां एक बात रह गई, आपको मैंने बताया कि जितने मबनी हैं वो फिर दो किस्म पर हैं, कुछ मबनीयुल असल हैं और कुछ उनके साथ मुशाबहत की वजह से मबनी हैं। तो मबनीयुल असल क्या चीज है, कितनी चीजें हैं, तीन। नंबर एक तमाम हरूफ, नंबर दो फेले माजी, और नंबर तीन अमर हाजिर मारूफ। ये आपने हमेशा याद रखना है, ये तीन चीजें मबनीयुल असल हैं, यानी असल यानी जात के एतबार से ही ये क्या हैं, मबनी, जबकि बाकी जो हैं वो अपनी जात के एतबार से मबनी नहीं, वो इनके साथ मुशाबिहत की वजह से क्या हैं, मबनी हैं। बात समझ में आ गई, चलिए बस। बेहदा हुल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।